This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
युवा संसार कार्यक्रमको पर्खाइमा बस्नुभएका समस्त श्रोताहरूमा नमस्कार. आज पनि 5:30 बजे आइतबार 5:30 बजे अपराह्न 5:30 बजे तपाईँको रेडियो सेटमा म इन्द्र युवा संसार कार्यक्रमको अर्को एउटा विशेष प्रस्तुत लिएर उपस्थित भइसकेको छु. अबको एक घण्टा तपाईँको साथमा म रहनु छु. विशेष विविध खुराकहरू लिएर तपाईँ अबको एक घण्टाका देवेन छोडेर रेडियो सेट छोडेर नजानुहोला. तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा, लोकली एडलेटभरि पनि. तपाईँ एडलेट बाहिर बस्दै हुनुहुन्छ अथवा एडलेटमै पनि बसेर तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन मार्फत सुन्ने लाइभ सुन्ने ठेगाना हो www.radio.adelaide.edu.au. र तपाईँले फुर्सदको बेला हामीलाई सुन्न चाहनुभयो भने तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ युवासंसार.com, ibajournal.com वा आइट्युन्स मार्फत पनि. अनि तपाईँले आफ्नो फुर्सदको बेला आफ्नो हाम्रो प्रोग्रामभित्रका विभिन्न सेगमेन्टको एउटा कुनै सेगमेन्ट, विशेष सेगमेन्ट मात्रै छुट्याएर पनि तपाईँले सुन्न सक्नुहुन्छ hatmyalo.netमा गएर. आज कार्यक्रम सुरु भइसकेको छ. तपाईँलाई म विविध खुराकहरू पस्किनेछु. तपाईँ अबको एक घण्टा युवा संसार कार्यक्रमसँगै रहनुहोला. आजको कार्यक्रम म सुरु गर्दैछु एउटा निकै मिठो गीत. यो छ शरण गुरुङको स्वरमा रहेको हे कान्छा. म्युजिक शरण गुरुङकै छ भने लाइरिक्स बिर्ख गुरुङको छ र एरेन्जर अथवा सङ्गीत दिनुभएको छ मोहित मुनालले.
Thank you.
शरण गुरुङको स्वरमा तपाईँले सुन्दै हुनुहुन्थ्यो अहिले हे कान्छा। आज सदा चाहिँ तपाईँलाई मैले सुरुमा समाचार नपस्केर एकजना विशेष व्यक्तिसँग म कुरा गर्न लागेको छु सुरुमा। हिजो मात्र अस्तिको दिन मात्र होबर्टमा चाहिँ रहनुहुने एकजना भुटानी परिवारमा अस्ट्रेलियाको प्रधानमन्त्री टोनी एबोट पुग्नु भएको थियो र एकजना व्यक्तिसँग पुग्नु भेट गर्न उहाँ पुग्नु भएको थियो र उहाँ हुनुहुन्छ सुमन थापा। उहाँसँग हामी कुरा गर्छौँ अहिले, उहाँ टेलिफोन लाइभ लाइनमा हाम्रो लाइभमा हुनुहुन्छ। सुमनजी, कार्यक्रम युवा संसारमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अहिले यहाँलाई कस्तो छ, सन्चै हुनुहुन्छ?
सन्चै छु, तर अहिले म हस्पिटलमा छु।
ए, हस्पिटलबाट बोल्दै हुनुहुन्छ। हिजो तपाईँको घरमा, हिजो कि अस्तिको दिन होला होइन,
हिजो
प्रधानमन्त्री टोनी एबोट तपाईँलाई भेट्न आउनुभएको थियो, खास कारण के थियो?
कारण भन्नुपर्दाखेरि मेगा विस संस्थाले
हजुर
यस्तो एउटा केही विस गर्नु भनेको थियो होइन?
हजुर।
अनि त्यो विस मध्येमा चाहिँ मलाई चाहिँ टोनी एबोट भेट्ने मन थियो।
हजुर।
किन अब त्यही हो।
हजुर, तपाईँको समाचार अलिकति पढ्दाखेरि तपाईँको एउटा बिराम ल्युकोमेनियाको प्रब्लम रहेछ भन्ने अलिअलि बुझ्यो, खासै अलिकति ब्याकग्राउन्ड भनिदिन सक्नुहुन्छ यसबारे?
ल्युकेमिया हो अनि के भन्नु।
हजुर, तपाईँको तपाईँ हिजो प्रधानमन्त्रीले आएर तपाईँसँग के विषयमा कुरा गर्नुभयो र तपाईँले के विषयमा उहाँलाई जानकारी दिनुभयो अथवा तपाईँको मागहरू केही राख्नुभयो कि भएन?
मैले त्यही मेरो रहेको फ्यामिली चाहिँ
हजुर
म छिटो भेट्न पाऊँ
हजुर
अनि उपचार थप उपचारको लागि पनि केही
हजुर। तपाईँको अहिले होबर्टमा मात्रै उपचार भइरहेको छ कि होबर्ट बाहिर पनि गइरहनु भएको छ?
म बाहिर मेलबोर्नमा 4 महिना बसे
हजुर
अनि अहिले यतै होबर्टमै 1 महिनाको लागि छु।
ए हजुर, भविष्यमा तपाईँको के गर्ने योजना छ?
भविष्यमा पनि त्यही क्या क्यान्सरहरूको डक्टर बनेर अरूको सेवा गर्नु पाऊँ भन्ने।
हस् त सुमनजी, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुमन थापा, वार्डबाट हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो। 1 वर्ष अघि मात्रै नेपालबाट ह्युमेनिटेरियन प्रोग्राम अन्तर्गत अस्ट्रेलियाको ताजबानिया स्टेटको होबर्टमा आएर बसोबास गर्नुहुने सुमन थापालाई ल्युकोमिया अर्थात् एक प्रकारको क्यान्सर रोग छ र उहाँले अस्ट्रेलियाको प्रधानमन्त्री टोनी एबोटसँग भेट्ने इच्छा जाहेर गर्नुभएको थियो। त्यस अन्तर्गत चाहिँ मेक अ विस फाउन्डेसनले त्यो भेटघाटको समय मिलाइदिएको थियो। यसबारेमा थोरै जानकारी दिएँ। उहाँ हस्पिटलमा अहिले हस्पिटल हुनुभएको कारणले गर्दाखेरि हामीले लामो कुरा गर्न सकेनौँ। हामी त्यसबारे पछि पनि उहाँसँग कुरा गर्ने प्रयास गर्नेछौँ यो संसार कार्यक्रम मार्फत। एकजना युवा साथी यङ एजमा त्यति ठुलो रोगसँग स्ट्रगल गरिरहनु भएको छ, उहाँको उपचार हुन त भइरहेछ, त्यस बापत पनि उहाँले आफ्नो इच्छा त्यति ठुलो समाजको सेवा गर्ने इच्छा जाहेर गर्नुभएको छ। यसबारेमा हामी पछि कुरा गर्नेछौँ, अहिलेलाई चाहिँ हामीले उहाँसँग कुरा लामो कुरा गर्न सकेनौँ हस्पिटलमा भएको कारणले गर्दाखेरि छोटो कुरा गरिहाल्यौँ। अब चाहिँ कार्यक्रमको सेगमेन्ट सदा चाहिँ समाचारतिर लाग्दैछु म। समाचार, नेपालको मोरङस्थित पथरी शरणार्थी शिविरबाट प्रहरीले एक थान पिस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले शिविरस्थित सेक्टर I-4 हट नम्बर 26 अवैध पिस्तोलसहित 30 वर्षीय ऐतराज राईलाई पक्राउ गरेको हो। अवैध रूपमा हतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी उपरीक्षकको परीक्षक सहितको टोलीले साँझ 5 बजे मेड इन इटाली लेखिएको एक थान अटोमेटिक पिस्तोल र सो पिस्तोलको म्यागजिन सहित राईलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। भुटानमा पहिलो आई ब्याङ्क खोलेको छ। हर रोयल हाइनेस आजी केजाङ वाङमो वाङचुकले थिम्पूस्थित जिग्मे दोर्जी वाङचुक नेसनल रेफरल हस्पिटलमा नेसनल आई ब्याङ्क सेवाको उद्घाटन गरिन्। उनले सो समयमा मृत्यु पर्यन्त आफ्नो कोर्निया डोनेसन गर्ने घोषणा पनि गरिन्। भुटानमा धेरै मानिसहरू कोर्नियल ब्लाइन्डनेसका कारण आफ्नो दृष्टि गुमाउने गर्छन्। अहिले जिग्मे दोर्जी वाङचुक नेसनल रेफरल हस्पिटलमा यस्ता रोगका 250 केसेसहरू दर्ता भएका छन्। नेपालका चर्चित आँखा रोग विशेषज्ञ डाक्टर सान्दुक रोहितको अग्रसरतामा यो सेवा सुरु गरिएको बुझिएको छ। उनी 2005 नै भुटानमा आँखाको उपचारमा संलग्न छन्। भुटानका दुर्गम गाउँका स्कुलमा खाद्यान्न अभाव भएको छ। वर्ल्ड फुड प्रोग्रामले दिँदै आएको खाद्यान्न सहयोग लुन्से र मङ्गर जिल्लाका 15 स्कुलमा पुग्न सकेको छैन। यसका कारण 2000 बढी विद्यार्थीलाई असर पुगेको छ। स्कुल व्यवस्थापन र जिल्ला प्रशासनले आफ्नै खर्चमा खानाको व्यवस्था गरिरहेको समाचार छ। तर खाद्यान्न आउन 2 साता ढिला भएका कारण थेक्नै गाह्रो भएको भन्दै उनीहरूले वर्ल्ड फुड प्रोग्रामको क्षेत्रीय कार्यालय समरूप जङ्खरमा खबर गरे पनि कुनै प्रत्युत्तर आएको छैन। भुटानका स्कुलमा सबै विद्यार्थीलाई दिउँसोको खाना र होस्टेलमा बस्ने विद्यार्थीलाई दिउँसो र बेलुकाको खाना सित्तैमा व्यवस्था गरिन्छ। सीमा व्यवस्थापनका लागि भुटान चीन वार्ता आज सकिँदैछ। गत जुलाईमा चीनमा भएको वार्ताको निर्णय अनुसार यो टेक्निकल एक्सपर्ट ग्रुपको मिटिङ आयोजना गरिएको हो। वार्तामा भुटानी प्रतिनिधिको नेतृत्व सेक्रेटरी फर इन्टरनेसनल बााउन्ड्रिज पेमा वाङचुकले गरेका छन् भने 8 सदस्यीय चिनिया टोलीको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका काउन्सिलर अफ द एसियन डिपार्टमेन्टका अधिकारी ह्युङ जिलियनले गरेका छन्। 1984 यता भुटान चीन कयौं पटक वार्ता भए पनि सीमा समस्या सुल्झेको छैन। भुटानमा ब्याट्रीले चल्ने कारको बजार विस्तार हुँदै जाँदा एसियन डेभलपमेन्ट ब्याङ्कले कारहरू बाटोमै चार्ज गर्नका लागि हरेक जिल्लामा 2 चार्जिङ स्टेशनहरू स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको छ। शहरी क्षेत्रमा भने त्यो भन्दा बढी स्टेसनहरू निर्माण हुने भएका छन्। यसका लागि सो ब्याङ्कले अमेरिकी डलर 36 करोड दिने घोषणा गरेको छ। गत महिना प्रधानमन्त्री छिरिङ तोप्गेको मनिला भ्रमणका बेला यो सहयोगबारे छलफल भएको थियो। थप स्टेसन स्थापनाका लागि भुटान सरकारले जापान र युरोप सरकारसित सहयोग माग्ने भएको छ। इबोला संक्रमित स्पेनी नर्स टेरेजा रोमेरोको उपचारमा संलग्न 2 चिकित्सकलाई समेत अवलोकनका लागि अस्पतालमा भर्ना गरिएको छ। यसरी राजधानी म्याड्रिडको कार्लोस तेस्रो अस्पतालमा इबोला सरेको संक्रमण भर्ना गरिएको गरिएकाको संख्या 6 पुगेको छ। उक्त अस्पतालका प्रवक्ताले ती दुवै चिकित्सकमा इबोलाको कुनै लक्षण नदेखेको बताए। विज्ञहरूले युरोप र अमेरिकामा यसका थप संक्रमित फेला पर्ने सम्भावना व्यक्त गरेको छ। यसलाई ध्यानमा राखेर पश्चिमी अफ्रिकाबाट आउने यात्रुहरूको मुख्य 5 अमेरिकी विमानस्थलमा जाँच गरिने नयाँ सुरक्षा मापदण्ड अपनाइएको छ। अमेरिकाको डल्लासमा यसबाट पीडित एक नागरिकको ज्यान गइसकेको छ। सिरिलियनको रेड क्रसमा काम गरेर हालै फर्केकी एक अस्ट्रेलियाली नर्सको क्विन्सल्यान्ड अस्पतालमा परीक्षण भइरहेको छ। शरीरको तापक्रम उच्च भए पनि राम्रो महसुस गरेको उनले बताइन्। पश्चिमी अफ्रिकामा एड्सपछि इबोला संक्रमण चुनौतीको रूपमा देखिएको शीर्ष अमेरिकी चिकित्सक अधिकारी थोमस फ्राइडले बताए। एड्स जस्तै रूप लिन नदिन विश्वले चाँडो काम गर्नुपर्ने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन का निर्देशक फ्राइडले बताए यो सङ्कट समाधानमा एक उच्चस्तरीय विश्व ब्याङ्क मञ्चलाई उनले सम्बोधन गरिरहेका थिए। सार्वजनिक रूपमा 1 महिनादेखि नदेखिएका उत्तर कोरियाली नेता किम जोङ उन शुक्रबारको एउटा महत्वपूर्ण वार्षिक समारोहमा समेत अनुपस्थित भएपछि उनको अवस्था र शासन सत्ताबारे अनेक अनुमानहरू चुडिएका छन्। शुक्रबार सत्तारूढ कोरियाली मजदुर पार्टीको 69 वार्षिकोत्सव थियो। उनका बाबु किम जोङ इलको सन् 2011 मृत्यु भएपछि केन्द्रीय नेतृत्वमा रहेका किमले प्योङयाङमा सेनाको उपल्लो नेतृत्व र पार्टीका उच्च अधिकारी सहित कुमसुसान समाधिमा जाने परम्परा सुरु गरेका थिए। परम्परा अनुसार बिहिबार बन्दै रातमा त्यहाँ पुग्नुपर्ने थियो। गत महिना उत्तर कोरियाको सरकारी टेलिभिजनले किमलाई सन्चो नभएको पुष्टि गर्दै उनलाई कठिन परिश्रम गर्ने व्यक्तिका रूपमा एउटा कारखाना घुम्न जाँदा घिसिरहेको घिस्रिरहेको देखाएको थियो। जुलाईदेखि परीक्षण दक्षिण कोरियाली टेलिभिजनले उनलाई बेला बेलामा घिस्रिरहेको देखाएको थियो। उच्च नेताहरूको समाचारलाई गहिरो गरी सेन्सर गर्ने त्यहाँका सञ्चार माध्यमका निम्ति यो एकदमै अस्वाभाविक हो। भदौ 18 गते एउटा सङ्गीत कन्सर्टमा भाग लिएको भनेर उत्तर कोरियाली सञ्चार माध्यमले किमको बारेमा बताए ता उनी सार्वजनिक नभएपछि विभिन्न अड्कलबाजी आइरहेका छन्। उनका बाबु एकपटकमा एक साथ मात्र सार्वजनिक दृष्टिबाट हराएका थिए। उनको आफ्नो युवा नेतृत्वलाई सशक्त तुल्याउन कारखाना र फार्महरूमा नियमित रूपमा भ्रमण गरिरहेको भनिएका उनी सार्वजनिक जीवनमा नदिएको यो लामो अवधि हो। समाचार आजकलाई यति नै। तपाईँलाई अर्को साता युवा संसार कार्यक्रममा विश्वभरका महत्त्वपूर्ण खबरहरू र भुटानसँग सम्बन्धित विशेष खबरहरू लिएर आउने नै छौँ। अब अहिलेलाई भने फेरि पनि सङ्गीतिक कोसेली पस्किने बेला भएको छ। अर्को गीत रहेको छ नक्कली कान्छाको तारा लिम्बूको स्वरमा। यसको शब्द सङ्गीत तारा लिम्बूकै छ भने सङ्गीत दिनुभएको छ विजेश्वर तन्डुकारले। प्रीति लामो भन्छौ डेटिङतिर जाउँ भन्छौ नक्कले कान्छाको तर घरबार छैन। तारा लिम्बूको स्वर भन्ने के मिठो व्यङ्ग्यात्मक खालको गीत विजेश्वर तन्डुकारको शब्द माफ गर्नुहोला सङ्गीतमा तारा लिम्बूकै शब्द स्वरमा। तपाईँलाई रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ. हामीलाई तपाईँले अनलाइन मार्फत रेडियो डट एडलेट डट इडियु डट एयु मार्फत संसारभर पनि सुन्न सक्नुहुन्छ. अब भने म अलिकति फरक विषयतर्फ जाँदैछु. यो अहिलेको मौसम हो नोबेल पुरस्कारको. नोबेल पुरस्कार विजेताहरू, यो वर्षको लागि नोबेल पुरस्कार विजेताहरू धमाधम घोषणा भइरहेका छन्, त्यसबारे आज म विशेष रूपमा चर्चा गर्ने प्रयास गरिरहेको छु. म सुरु गर्दैछु रसायन शास्त्रको नोबेल पुरस्कार यसपालिको यो सालको विषयबारे. रसायन शास्त्र अर्थात् केमिस्ट्रीका उच्च शक्तिशाली सूक्ष्मदर्शक यन्त्र अल्ट्रा पावरफुल माइक्रोस्कोपको विकासका लागि आधार तयार गरे. मलिक्युलको स्तरसम्म झिल्लीको अध्ययन गर्न अवसर दिएकोमा बुधबार दुई अमेरिकी तथा एक जर्मन नागरिकलाई सन् 2014 को रसायन शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ. उक्त यन्त्रले रोगमा अनुसन्धान तथा औषधिको ढाँचा तयार गर्नमा क्रान्ति ल्याइदिएको नोबेल पुरस्कार निर्णायक समितिले जानकारी दिएको छ. यसका लागि अमेरिकी नागरिक एरिक बेटजिङ र विलियम मोर्नर तथा जर्मन नागरिक स्टेफन डब्ल्यू हेललाई उक्त पुरस्कार दिने निर्णय भएको हो. समितिले उनीहरूको अभूतपूर्व कार्यले प्रकाशकीय सूक्ष्मदर्शक यन्त्र अप्टिकल माइक्रोस्कोपबाट अणुलाई अर्बौं भाग न्यानो अथवा डाइमेन्सनमा विभाजित गरी हेर्न सकिने बनाएको उल्लेख गरेको छ. समितिले हाल न्यानोस्कोपीलाई विश्वभर प्रयोग गरिएको र मानवका लागि उच्चतम फाइदाका लागि नयाँ ज्ञान दैनिक रूपमा सृजना भइरहेको भनेको छ. 1873 सूक्ष्मदर्शक वैज्ञानिक अन्सफ्रट ओबेलले कुनै पनि चित्रलाई 1 मिटरको 200 अर्बौं भाग अर्थात् 200 न्यानोमिटर भन्दा तल्लो तहमा गएर कहिले हेर्न नसकिने दावी गरेका थिए. यसलाई प्रकाश तरङ्गको आधा भागको रूपमा लिइन्छ. यी तीन वैज्ञानिकले छुट्टा छुट्टै रूपमा काम गरेर ओबेको आवेगको उक्त सीमालाई तोडिदिएका छन् थिए. यसअघि कुनै पनि वस्तुलाई विभाजन गरी हेर्न सकिने सीमाको कारण कुनै पनि कोषले भित्री रूपमा कसरी काम गर्छ भने कहिले हेर्न नसकिने धारणा राखिएका थिए. हेलले 2009 बेलायती विज्ञान पत्रिका नेचरलाई आफूले गरेको काम केटाकेटीको जस्तो भए पनि सबैले असम्भव ठानेको उच्च रूपमा विभाजित हाई रेजोल्युसन चित्र हेर्न आनन्द आउने गरेको बताए. न्यानोस्कोपीको सबैभन्दा ठूलो फाइदा लिने क्षेत्र चिकित्सा शास्त्र तथा जीव विज्ञान बनेको थियो. हाल वैज्ञानिकहरूले एउटा जीवित कोषमा रहेका पृथक परम कोष र यसले मस्तिष्कमा स्नायु कोष बीच कसरी चेतना मार्ग अथवा सिनाप्सिस सिर्जना हुन्छ भन्ने कुरा हेर्न सक्ने बताएका छन्. निर्णायक समितिले तीन वैज्ञानिकको अनुसन्धानले अथाह सम्भावना खोलेको र सैद्धान्तिक रूपमा कुनै पनि संरचना अध्ययन गर्न नसकिने गरी सानो नहुने बनाएको जनाएको छ. बेटजगको जन्म सन् 1960 भएको थियो. उनी भर्जिनियाको हवार्ड न्यूज मेडिकल इन्स्टिच्युटमा कार्यरत छन्. सन् 1953 जन्मेका मर्नर स्ट्यानफोर्ड विश्वविद्यालयमा आबद्ध छन्. यसै गरी 1962 जन्मिएका हेल जर्मनीको गोटिनजेट म्याक्स प्लाङ्क इन्स्टिच्युट फर बायोलोजिकल केमिस्ट्रीका निर्देशक हुन्. यिन तिनै वैज्ञानिकले आफ्नो खोजलाई चिकित्सा शास्त्रको अध्ययनमा उपयोग गरेका छन्. हेलले आफ्नो अध्ययनको उपयोग मस्तिष्कको चेतना मार्गलाई राम्रोसँग बुझ्न जीवित स्नायु कोषको भित्री भाग हेर्न गरेका छन्. मर्नरले हन्टिङस्टन डिजिज को प्रोटिनसँग सम्बन्धका अध्ययन गर्न गरेका छन्. यसै गरी वेडगिजले गर्भभित्रको कोष पत्ता लगाउन यसलाई उपयोग गरेका छन्। उनीहरूले 80 लाख स्विस क्रोन अर्थात् 11 लाख अमेरिकी डलर वा 8,76,000 युरो बराबरको पुरस्कार राशि बाँडेर लिनेछन्। उनीहरूले परम्परा अनुसार सन् 1896 यस पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको देहावसान भएको दिन 10 डिसेम्बरमा स्टकहोममा आयोजना हुने औपचारिक समारोहमा यो अद्भुत सम्मान प्राप्त गर्नेछन्. अब भौतिक शास्त्र अथवा फिजिक्सको कुरा गरौँ. तीन जापानी वैज्ञानिक इमासु आकासाकी, हिरोसी अमानो र सुजी नाकामुराले भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हात पारेका छन्। थोरै ऊर्जामा पर्याप्त उज्यालो दिने वातावरण मैत्री लेड छिम अथवा लेड ग्लोब भनिन्छ हामी अस्ट्रेलियामा, ग्लोब विकास गरेका तीन जापानी वैज्ञानिकहरूलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिएको, उनीहरूले अनुसन्धान र विकास गरेको लेड ग्लोबले पृथ्वीको तापक्रम बढ्न नदिने र गरिबीमा पिल्सिएकालाई राहत दिएको बताइएको छ। जापानका आकासाकी आमानो र नाकामुराले एलआईटी बल्बको अनुसन्धान तथा विकास गरेका थिए। अमेरिकी नागरिकता लिएका नाकामुरा भने अहिले क्यालिफोर्नियामा बसोबास गर्छन्। नोबेल पुरस्कार समितिले यस वर्षको पुरस्कार विजेता नयाँ ऊर्जा प्रभावकारी र वातावरण मैत्री प्रकाशको स्रोत पत्ता लागेका उल्लेख गरेको छ। समितिले उनीहरूको खोज क्रान्तिकारी भएको, बीसौं शताब्दीलाई चम्किलो हलुको चिमले अथवा बल्बले उज्यालो दिएको र एक्काइसौं शताब्दीमा भने लेड बल्बले उज्यालो पार्ने उल्लेख गरेको छ। जापानी अनुसन्धानदाताहरूले सन् 1990 दशकमा सेमी कन्डक्टरबाट चम्किलो निलो प्रकाश खोजी गरेको र यस्तै प्रकाशजन्य प्रविधि नै परिवर्तन गरेको निर्णायक समितिले जनाएको छ। रातो र हरियो डायड निकै पहिले विकास भएको तर निलो प्रकाश नभई सेतो बल्ब असम्भव भएको पनि समितिले उल्लेख गरेको छ। निलो लेडको विकास तीन दशकसम्म चुनौतीपूर्ण रहेको समितिले विज्ञप्तिमा उल्लेख गरेको छ। समितिका अनुसार अनुसन्धानकर्ताले चुनौतीपूर्ण क्षेत्रमा उल्लेखनीय सफलता पाएका छन्। अहिलेसम्म विकसित लेडले सामान्य चिम अथवा सामान्य बल्बभन्दा 20 गुणा थोरै विद्युत खर्च गर्छ र यसको क्षमतामा पनि निरन्तर सुधार भइरहेको छ। विश्वमा उत्पादन हुने 1/4 विद्युत बत्ती बाल्न उपयोग हुन्छ। अधिकांश राष्ट्रमा सरकारले जैविक अनुसन्धान इन्धनबाट अनावश्यक ताप उत्पन्न हुन नदिँदा लेड बल्ब प्रयोग गर्न प्रयास गरिरहेका छन्। विद्युतीय ऊर्जा उत्पादन गर्न जैविक इन्धन बाल्ने गरिन्छ। लेड बल्बलाई निकै थोरै विद्युत ऊर्जा आवश्यक पर्ने भएकाले सौर्य शक्तिबाट पनि लेड बल्ब बाल्न सकिन्छ। यसले विद्युतीय सञ्जालमा नआएका 1.50 अर्ब जनतालाई फाइदा पुर्याउने सक्ने देखिएको छ। समितिले लेड प्रविधि विकास भएको 20 वर्ष भए पनि यसले नयाँ प्रविधिबाट प्रकाश उत्पादन गर्न सहयोग पुगेको र यसले सबैलाई फाइदा दिएको उल्लेख गरेको छ। नोबेल पुरस्कारका अन्य विजेताभन्दा फरक रूपमा नाकामुरालाई जापानको एउटा सानो कम्पनी चिनिया केमिकल्सले आफ्नो कम्पनीमा काम गर्ने अवसर दिएको थियो। उनले चिनिया कम्पनीमा काम गरेकै बेला लेडबारे अनुसन्धान गरेका थिए। पुरस्कार समितिले उनलाई टेलिफोनमा सम्पर्क गर्दा उनले आफूले नोबेल पाएको विश्वास गर्न नसकेको बताएको थिए। लेडबारे अनुसन्धान गर्दा आकासाकी ओमानोसँगै नागोया विश्वविद्यालयमा काम गर्थे। आकासाकीको जन्म 1930 भएको थियो। उनी हाल नागोया स्थित मौजी विश्वविद्यालयमा प्राध्यापक छन्। सन् 1960 जन्मिएका आमानो पनि नागोया विश्वविद्यालयमा प्राध्यापक छन्। नाकामुराको जन्म 1954 जापानमा भएको थियो। अमेरिकी नागरिकता लिएका उनी अहिले सान्ता बारबारा स्थित क्यालिफोर्निया विश्वविद्यालयमा प्राध्यापक छन्। पुरस्कार विजेताले $80,00,000 बराबर तीनजनालाई बाँडेर दिनेछ। यो नोबेल पुरस्कार बारेको जानकारी अरू थप विविध व्यक्तिबारे म फेरि जानकारी दिने जानेछु। यो नोबेल पुरस्कार मौसम हो, त्यही भएर तपाईँलाई म बढीभन्दा बढी नोबेल पुरस्कार बारे जानकारी दिने प्रयास गरेको छु आज। अब पनि फेरि म्युजिकको पालो भएको छ, मसँग अर्को म्युजिक अब तपाईँको लागिरहेको छ, निकै मिठो गीत मनपर्छ भन्ने लागिरहेछ। यो चाहिँ नयाँ चलचित्र अब आउन लागेको मनिषा करेलाले पुनः नेपाली फिल्म क्षेत्रमा फर्केर खेलेको यो चलचित्र धर्मबाट तिमी बिना यो मन भन्ने गीत तपाईँलाई अहिले म पस्किँदैछु।
सिंह यो जवानी तिमी तिजे ढल्क्या छ मन्दै
मान्दैन मान्दैन यो मन तिमी बिना मान्दैन धर्म नेपाली चलचित्र धर्मको गीत तपाईँलाई मैले अहिले सुनाएँ युवा संसार कार्यक्रममा. म अघि कुरा गर्दै थिएँ नोबेल्स पुरस्कारको. मैले दुईवटा पुरस्कार यस वर्ष दुईवटा पुरस्कारको बारेमा यस वर्ष घोषणा गरिएका व्यक्तिहरूको बारेमा जानकारी दिएँ. अब अर्को विषय छ त्यस नयाँ भन अर्को पुरस्कार पाउने नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्र अर्थात् भनौँ फिजियोलोजी अथवा मेडिसिन पनि भनिन्छ यसलाई. त्यस जानकारी अथवा नोबेल पुरस्कार पाउने व्यक्तिको बारेमा जानकारी दिने पालो भएको छ. मस्तिष्कको मार्गचित्र अथवा म्याप पत्ता लगाए बापत बेलायती अमेरिकी अनुसन्धानकर्ता जन ओफिक र नर्वेका दम्पति एडवर्ड तथा मे ब्रिट मेजर लाई नोबेल चिकित्सा शास्त्र पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ. पुरस्कारका लागि निर्णायक समितिले ती तीन व्यक्तित्वले मानव मस्तिष्कको स्थान पत्ता लगाउने प्रणाली अर्थात् आन्तरिक जिपिएस पत्ता लगाएकाले यो पुरस्कार प्राप्त गरेको जनाएको छ. यसले मानवलाई आफ्नै मस्तिष्कको अन्तरस्थलबारे जानकारी प्राप्त गर्न सक्षम बनाएको उल्लेख गरिएको छ. यस अनुसन्धानले सम्झना शक्ति क्षय र मस्तिष्कको अन्य रोगको उपचारमा प्रभाव पार्ने धारणा निर्णायक समितिले राखेको छ. निर्णायक समितिले जन अफ किफ मेभरिट र एडवर्ड मेजरको यस अनुसन्धानबाट शताब्दियौँसम्म दार्शनिक तथा वैज्ञानिकहरूले बोकेको समस्या समाधान गर्न सहयोग गरेको भनेको छ. यसमा प्राणी वरपरका स्थानको मस्तिष्कले कसरी नक्सा बनाउँछ र प्राणीले यो जटिल वातावरणमा कसरी स्थान पत्ता लगाउँछ भन्ने विषयमा अनुसन्धान भएको बताइएको छ. सन् 1971 ओफिकले प्रयोगशालामा रहेको एक मुसा एक कोठाको निश्चित स्थानमा रहँदा उसको मस्तिष्कमा रहेको विशेष कोष हिपोकाम्स अर्थात् अश्वमिनले कसरी काम गर्छ भन्ने कुरो पत्ता लगाएको थिए. यसै गरी मुसा अर्को स्थानमा पुग्दा अर्को स्नायुको सक्रिय भएको थियो. यसबाट ओकिफ यी स्थानका आधारमा सक्रिय हुने कोषले कोठाको नक्सा बनाएको निष्कर्ष निकालेका थिए. यसको 3 दशकपछि सन् 2005 मेभरिट तथा एडवर्ड मेजरले देख्न नसकिने स्थान पत्ता लगाउने अर्को अंश पत्ता लगाएका थिए. उनीहरूले समन्वयात्मक प्रणाली सिर्जना गर्ने कोषहरूको झिल्ली अर्थात् स्नायु कोष पत्ता लगाएका थिए. यो एक प्रकारको लम्बाइ तथा चौडाइको बारेमा जानकारी दिने कोष थिए जसले मस्तिष्कलाई आफू रहेको सही स्थान र त्यहाँ पुग्ने मार्गचित्रको बारेमा जानकारी दिन्थ्यो. यी कोषका झिल्लीले सम्झना कसरी सिर्जना हुन्छन् भन्ने कुराको जानकारी दिन सक्छ. यसै गरी यसले मस्तिष्कलाई कुनै पनि घटना कहिले घट्यो भन्ने बताउन सहयोग गर्छ र यसले मस्तिष्कमा स्थानको चित्र राख्न लगाउँछ. निर्णायक समितिले अल्जमायर्स डिजिजका बिरामीले यस्तो नक्सा भुल्ने गरेको र यसका कारण वातावरणलाई पहिचान गर्न असफल बनाएको उल्लेख गरेको छ. समितिले मस्तिष्कको स्थान पत्ता लगाउने ज्ञानले यस रोगका बिरामीमा निकै क्षतिकारक बनेको स्थान स्मरण क्षयको अवस्थाका बारेमा बुझ्न सहयोग हुने उल्लेख गरेको छ. मेब्रेट मेजरले यस पुरस्कारको घोषणाबाट स्तब्ध भएको बताइन्. उनले पति विमानमा म्युनिक तर्फ गइरहेकाले उनलाई यस विषयमा जानकारी समेत नभएको खुलाएकी छिन्. निर्णायक समितिले यस अध्ययनले मस्तिष्कको कुनै विशेष कोषको समूहले कसरी काम गर्छ भन्ने बुझ्ने कुरामा उदाहरणीय परिवर्तन दिएको उल्लेख गरेको छ. स्थान र त्यहाँ पुग्ने प्रणाली र शताब्दीसम्म दार्शनिकहरू तथा जर्मन विचारक इमानुएल खान्टको प्रमुख समस्याहरू भएको बताइएको छ. बेलायतको अक्सफोर्ड विश्वविद्यालयका स्नायु विद्वान जीवशास्त्रका प्राध्यापक एन्ड किङले ओकिफले आफूले आफूहरूको बुझाइमा क्रान्ति ल्याइदिएको बताए. उनले मे ब्रिक तथा एडवर्ड मेजरले जनावरमा मस्तिष्कले कसरी काम गर्छ भन्ने कुराको विद्युतीय जीवनशास्त्रीय जीवशास्त्रीय अध्ययनको महत्व बढाएको बताए. जन ओकिफ सन् 1949 जन्मेका हुन् भने मे ब्रिट मेजरको जन्म 1963 र एडवर्ड मेजरको जन्म 1962 भएको थियो. यो रह्यो चिकित्सा शास्त्र अथवा फिजियोलोजी र मेडिसिनका बारेमा नोबेल पुरस्कार पाउने यस वर्षका नोबेल पुरस्कार पाउने व्यक्तिहरूको बारेमा जानकारी. अब एउटा पुरस्कारको बाँकी रहेछ. म एउटा गीत तपाईँलाई बिचमा बजाउँ, त्यसपछि फेरि नोबेल शान्ति पुरस्कार सबैभन्दा महत्त्वपूर्ण नोबेल शान्ति पुरस्कारको यसबारे क कस्तो पायो त्यसका बारेमा जानकारी तपाईँलाई दिनेछु. अहिलेलाई भने तपाईँलाई एउटा निकै मिठो गीत बजाउन लागेको छु मैले. यो गीत रहेको छ तिमी तिमी भन्दा योगेन्द्र राईको स्वरमा. यो एल्बम उत्साह एल्बमबाट लिएको शब्द सङ्गीत. त्यसमा योगेन्द्र राईकै छ र स्वर पनि योगेन्द्र राईकै. तपाईँलाई म आयोग सुनाउँदैछु तिमी तिमी भन्दा.
खोला भेट भने दिन गन्दै बसे मन भित्र तिम्रै तस्बिर सजाएर राखे
तपाईँ ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ तिमी भन्दा भन्दै योगेन्द्र राईको स्वरमा तपाईँलाई म यो गीत ब्याकग्राउन्डमा राखेर यस वर्षको नोबेल शान्ति पुरस्कारको बारेमा जानकारी दिने प्रयास गर्दैछु यस वर्षको नोबेल शान्ति पुरस्कार भारत र पाकिस्तानका उस्तै सामाजिक अभियन्तालाई संयुक्त रूपमा प्रदान गरिएको छ पाकिस्तानकी 17 वर्षीय मलाला युसुफ जाई र भारतका 60 वर्षीय कैलाश सत्यार्थीले शान्तिका लागि नोबेल पुरस्कार पाएका हुन् मलाला बालिका शिक्षा र कैलाश बालश्रम विरुद्ध संसारको जिब्रो टोक्ने गरी लडेका अभियन्ता हुन् मलालाको भागमा त पुरस्कार मात्र होइन सबैभन्दा कम उमेरमा नोबेल पाउने इतिहास रचेको श्रेय पनि छ उनी एक यस्तै साहसी युवती हुन् उनले जसले विरोधीको गोली सहेर पनि बालिका शिक्षाको वकालतमा रत्ती डगमगाइनन् बालिका शिक्षा तथा अभियानमा लागेकी मलालालाई 2 वर्ष अघि तालिबान विद्रोहीले गोली हानेको थियो उनी त्यो आक्रमणले तर्सिन् आफ्नो अभियानमा झनै आक्रमक भएर लागिन् तर्सिनन् एमए मलाला पुस्तक लेखिका उनी बेलायतको बर्मिङहममा बस्दै आएकी छिन् नोबेल कमिटीले बालबालिका र युवतीमाथि दमन विरुद्ध सङ्घर्षका लागि उनलाई पुरस्कार दिएको उल्लेख छ अर्का विजेता 60 वर्षीय सत्यार्थी गान्धी परम्परा अपनाउँदै बाल शैक्षिक गतिविधिमा सक्रिय छन् पुरस्कार पाएको जानकारी पाएपछि सत्यार्थीले बीबीसीलाई प्रतिक्रिया दिएका छन् यो अभियान भारतीयहरूका लागि र बालबालिकाका लागि पनि सम्मान हो अझै दासत्वको जीवन बिताउन बाध्य छन् सृजन प्रविधि बजार र आर्थिक अधिकारबाट विमुख छन् उनले आफूले पाएको अवार्ड विश्वका तिनै बालबालिकालाई समर्पित गर्ने चाहेको बताएका छन् अब मलालाको बारेमा अलिकति मलाई फेरि भन्नु मन पर्यो करिब 1 वर्ष अघि आफ्नो कथा आई एम मलाला द गर्ल हु स्टुड अप फर एजुकेसन एन्ड वाज सट बाई द तालिबान सार्वजनिक गर्दा मलाला 16 वर्षकी थिइन् त्यसको 1 वर्ष अघि आफूले तालिबानले गरेको आक्रमण र आत्मकथामा उनले यसरी स्मरण गरेकी छन् एउटा किताब विद्यालयको भ्यान पछाडि आउँछ एउटा तलिब विद्यालयको भ्यान पछाडि आउँछ त्यहीँबाट ताकेर मसित दुई साथीलाई गोली हान्छन् हानिन्छ तर कसैलाई केही हुँदैन मलाई थाहा छ अघि अल्लाहले मलाई मृत्युबाट जोगाउनु भएको छ मानव मेरो पुनर्जन्म भएको छ मानिस मेरो लागि प्रार्थना गरिरहेका थिए र अल्लाहले मलाई जीवनदान यसै कारण दिनुभएको छ मेरो जीवनभर थुप्रै मानिसलाई सहयोग गर्न सकौँ उनले आफ्नो आत्मकथा आफू कसरी मलाला महिला शिक्षाको पक्षधर भइन् कसरी तालिबान जस्तो इस्लामिक रूढिवादी आन्दोलनकारी शक्तिले पाकिस्तानको उत्तरी सुन्दर स्वात उपत्यकामा पकड जमायो र कसरी पाकिस्तानी राजनीतिक ओलीहरूको पालादेखि परिवर्तन भयो भन्ने कुराको वर्णन गरेकी छिन् तालिबानले गोली चलाउँदा उनी र उनका 2 साथी परीक्षा सकेर फर्कने क्रममा स्कुल भ्यानमा बसेका मात्र थिए उनले आफ्नो पुस्तकमा लेखेकी छन् उस्मान भाइजान अथवा भ्यानको ड्राइभरले स्कुलबाट घर लाँदा हामीलाई जहिले चुट्किला र कथा भनेर हँसाउँथे त्यस दिन पनि उनीमा हँसाउन तर्कार थिए गुडिरहेको भ्यान एक्कासी रोकियो भ्यान रोक्ने मानिस निकै लामा जुङ्गा थिए उनले भाइजनलाई सोध्यो यो खुसल स्कुलको बस हो भाइजनले हो भने फेरि मलाई 1-2 विद्यार्थीबारे जानकारी चाहिएको छ भाइजनले आशामा मान्दै भने त्यो त स्कुलको अफिसमा गएर लिनुहोस् भ्यानको पछाडि क्याबिनमा हामी बसेका थियौँ क्याबिनभित्र सबै गोली सबै हल्ला गर्दै थिए मलालाको अन्तर्वार्ता लिन अर्को पत्रकार आयो भनेर साँच्चीकै त्यति बेला मेरो अन्तर्वार्ता लिन थुप्रै पत्रकार आउने गर्थे विदेशी पनि त्यतिखेरै क्याबिनले ढोका खोल्यो नाकसम्म रुमालले ढाकेको पिस्तोल बोकेको अर्को मानिस क्याबिनमा आयो मलाई पछि थाहा भयो त्यो पिस्तोल कोल्ट 45 रहेछ पिस्तोल देख्न साथ हामी डरायौँ किनभने त्यो कुनै पत्रकार थिएन आतंकारी थियो मलाला पस्तुन परिवारमा जन्मिएकी थिइन् छोरा भएन भनेर दुःख मनाउ गर्ने समुदायमा पनि जियाउद्दिन मलालाका पिता मलाला जन्मिएपछि साह्रै खुसी भएका थिए मलालाको आँखामा हेर्ने बित्तिकै जियाउद्दिनलाई लागेको थियो बच्चीमा केही खास पक्कै छ पाकिस्तान जस्तो इस्लामिक देशमा कयौँ मुसलमान आफ्ना छोराछोरीलाई पर्दामा लुकाएर राख्दा जियाउद्दिनले मलालालाई भने तिमी चरा जाने स्वतन्त्र छोरी आमा अशिक्षित भए पनि उनले शिक्षाको महत्त्व राम्ररी बुझेकोले मलालाले आत्मकथामा लेखेकी छन् मलालालाई लाग्थ्यो पढ्न पाउनु हरेक बालबालिकाको मौलिक अधिकार हो। धमाधम विद्यालयको नाम निशान मेटिँदै थियो र तालिबानले केटीहरूलाई पढ्न पाउने अधिकार नै छैन भन्ने घोषणा गर्यो। सुरुमा केटाहरूलाई विद्यालयमा हाजिर हुन दिएन तापनि केही दिनपछि उनीहरूलाई पनि तालिबानी मदरासामा लगियो। अतिवाद चरम बिन्दुमा पुगेपछि स्कुल पनि बन्द भयो। त्यस दिन मलाई निकै दुखी होइन। धेरै पछि 2008 जब पाकिस्तानी सरकारले स्वातमा तालिबानसँगको युद्ध लड्यो त्यतिखेर मलाला परिवार पनि स्वत स्वात छाडी हिँड्न बाध्य भयो। अन्तत 2009 सरकारले स्वातमा तालिबान नरहेको घोषणा गरी सबै जनतालाई फिर्ता बोलायो। आश्वस्त भएर घर फर्केका जनता फाटफुट्टा हुने हत्याका कारण फेरि आतंकित हुन थालेका थिए। जियाउद्दिन र मलालालाई पनि मार्ने धम्किन आएको होइन। मलाई त्यतिखेर सडकमा हिँड्ने जो कोही केटा मानिस तालिबान हुन् कि भन्ने शङ्का लाग्थ्यो। राति सुत्दा पनि सबै सुतिसकेपछि म 2-3 बाहिरी गेट बन्द छ छैन भनेर हेर्न जान्थे। निकै भयभीत स्थिति थियो त्यो बेला। मलालाले लेखेकी छिन्, म तालिबानको गोलीबाट लडेकी मलालाका रूपमा होइन शैक्षिक अधिकारका लागि उठेको मामलाका रूपमा चिनिन चाहन्छु उनले भनेकी छन्। सत्यार्थीको बारेमा फेरि म अलिकति बोल्न फेरि चाहन्छु। सत्यार्थी पनि निकै चर्चित व्यक्तित्व भने इन्डियामा बालअधिकार र तथा उनीहरूको शिक्षाका लागि काम गरे बाबत 2014 शान्ति पुरस्कार उहाँले पाएका थिए। कैलाश सत्यार्थी उनी 1990 नै बाल अधिकारका लागि लडेका व्यक्तित्व हुन्। भारतको मध्यप्रदेश स्थित विदिशामा जन्मेका उनले 26 उमेरमा इलेक्ट्रिकल इन्जिनियर पेसा छाडेर बाल अधिकार क्षेत्रमा काम थाले। बाल श्रम विरुद्ध 1993 बचपन बच्चाउ आन्दोलन सुरु गरे। उनको संस्थाले हजारौं बालबालिकाको मुक्ति गराउनका साथै उनीहरूको पुनर्वास र शिक्षा व्यवस्था गरेको छ। कैलाशले बालश्रमलाई मानवाधिकारको मुद्दासँग जोडे। उनको तर्क थियो, बालश्रम उन्मूलन नगरे यसले गरिबी, बेरोजगारी, अशिक्षा, जनसङ्ख्या वृद्धि र अन्य असामाजिक समस्या बढाउँछ। सत्यार्थीले बालश्रम विरुद्ध आफ्नो आन्दोलनमा सबैका लागि शिक्षा कार्यक्रममा जोड दिए। युनेस्कोद्वारा सञ्चालित कार्यक्रममा जोडिएका उनी ग्लोबल पार्टनरसिप फर एजुकेसन बोर्डमा सहभागी बने। उनलाई बालश्रम विरुद्ध र बाल शिक्षाका लागि देश विदेशमा बनाइएका कानून, सन्धि र संविधान संशोधन गराउन महत्वपूर्ण भूमिका निभाएको श्रेय दिइन्छ। उनी बच्चाको क्षेत्रमा काम गर्ने संस्था इन्टरनेसनल सेन्टर अन चाइल्ड लेबर एन्ड एजुकेशनमा सामेल भए। यो संस्थामा संसारभरका एनजिओ, शिक्षक र ट्रेड युनियन कर्मी काम गर्छन् र शिक्षाका लागि संसारभर अभियान चलाउँछन्। श्रोताहरू, यो वर्षको नोबेल पुरस्कारका बारेमा मैले हालसम्म आएको व्यक्तित्वको बारेमा तपाईँलाई जानकारी दिने प्रयास गरेँ। मलाई लाग्छ धेरैभन्दा धेरै जानकारी दिन म सकेँ होला। अब फेरि तपाईँलाई म एउटा साङ्गीतिक सौगात पस्किन चाहँदैछु। यो रहेको छ उदय श्रेष्ठको शब्द सङ्गीत र एरेन्जर रहनुभएको छ किरण तुलाधर, तिम्रो लागि तारा भन्ने गीत तपाईँलाई अहिले म पस्किँदैछु।
Good luck.
यो संसार कार्यक्रमको आजको यो अङ्क पनि करिब करिब सिद्धिएको छ। यो संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को साता आइतबार 5:30 बजे यो संसार को अर्को अङ्क लिएर हामी उपस्थित हुनेछौँ। अहिलेलाई रेडियो एडेटको घडीमा 6:25 गएको छ, अब मैले बिदा हुने बेला आइसकेको छ। यो संसार कार्यक्रम पछि आउने भविष्य साङ्गला कार्यक्रमका साथीहरू तयार भइसक्नु भएको छ। ए साथी मात्रै हुनुहुँदो रहेछ, साथीहरू हुनुहुन्न आज। खगेन्द्रजी तयार भएर मलाई लम्की लम्की हेर्दै हुनुहुन्छ स्टुडियो छोड्नु पर्यो भनेर। म अब बिदा हुन्छु। अर्को आइतबार 5:30 बजे यो संसार कार्यक्रम आउनेछ तपाईँको रेडियो सेटमा, फेरि पनि सुन्न नबोल्नुहोला। अन्तिममा तपाईँलाई म छोडेर जाँदैछु एउटा निकै मिठो गीत, बोल्दैन त्यो तिम्रो तस्बिर बोलको, यो तस्बिर एल्बमबाट लिएको हो र यो कम्पोज गर्नुभएको छ कमल खत्रीले, कमल खत्रीकै स्वरमा रहेको छ, लाइरिक्स अथवा शब्द रहेको छ अभिषेक शिवकोटी र एरेन्जर गर्नु हुनुहुन्छ शैलेन्द्र प्रधान। तपाईँलाई यो गीत छोडेर अर्को आइतबार 5:30 बजेसम्मको लागि म बिदा हुन्छु। नमस्कार।
रुँदा रुँदै रात बित्यो, सुस्तारै तिम्रो
भित्र
हिस्से गर्दै रात बित्यो